बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम तमाम शुरका को खुश आमदीद। उम्मीद करती हूँ आप सब खैरियत से होंगे। आज हमारे साथ डॉक्टर रेहान अहमद यूसुफी साहब मौजूद हैं। सर, आपका बहुत शुक्रिया, आपने हमारे लिए टाइम निकाला। डॉक्टर
आपका बहुत शुक्रिया जी, आपने मुझे इनवाइट किया।
साहब का मुख्तसर तारुफ आप सबके सामने रख देती हूँ। रेहान साहब ने उलूम इस्लामिया और कंप्यूटर साइंस में ऑनर्स और मास्टर्स के साथ सोशल साइंसेज में एमफिल किया और उलूम इस्लामिया में पीएचडी मुकम्मल की है। आपने एक अमली सूफी और ब्रेलवी पस मंजर के साथ नौ उम्र में अपने मजहबी सफर का आगाज किया। अपने इल्मी सफर में आपने जिन बुजुर्गों से गैर मामूली इस्तफादा हासिल किया है, उनमें मौलाना अहमद रजा खान साहब, फाजिल ब्रेलवी, मौलाना अशरफ अली थानवी साहब, मौलाना अबुल हसन अली नदवी साहब, मौलाना मीन हसन इस्लाही साहब, मौलाना मौदूदी, डॉक्टर इसरार अहमद साहब और जवेद अहमद गांधी साहब के नाम नुमाया है। साहब ने 1.5 दर्जन से ज्यादा कुतुब लिखी हैं जो लाखों की तादाद में शाया हो चुकी हैं। आपकी सबसे मारूफ किताब जब जिंदगी शुरू होगी है, जो उर्दू जबान में सबसे ज्यादा पढ़ी जाने वाली किताब है, और ये पाकिस्तान और दीगर ममालिक में मुख्तलिफ जबानों में शाया हो रही है। इसी किताब की तालीफ के जमाने में अल्लाह ताला ने एक तवील अरसे के बाद आपको साहिब औलाद किया। इसी मुनासबत से बतौर शुक्रगुजारी आपने अबू याया की कुनियत इख्तियार कर ली। 2002 से पहले तक आप जुजवी तौर पर दावत दीन का काम करते रहे थे। इसके बाद आपने अपने बाकायदा मुआश को तर्क करके कुल वक्ती तौर पर तकरीर और तहरीर के जरिए लोगों में ईमान और इखलाक की दावत पिलाने की जद्दोजहद कर रहे हैं। इसके अलावा टीवी प्रोग्राम्स, अखबारी मजामीन और पब्लिक इज्तिमाआत के जरिए भी आप दावत और इसलाह का काम कर रहे हैं। 2008 में आप बतौर एसोसिएट फेलो अल-मौरिद के साथ वाबस्ता हुए। इस वक्त आप बतौर एजाजी फेलो इससे वाबस्ता हैं। कराची के मजाफात में आपने लोगों की इखलाकी तरबियत के लिए एक तरबियत का कायम की। इसी मकसद के उसूल के लिए आपने अंजार के नाम से एक इदारा भी कायम किया और इसी इदारे के नाम से निकलने वाले रिसाले माहनामा अंजार के आप मदीर भी हैं। आप पिछले 15 साल से कुरान पर तहकीकी काम कर रहे हैं, जिसका मकसद कुरान के आफाकी पैगाम, इस्तदलाल और मुतालबात को मुनज्जम और मुरतब अंदाज में पेश करना है। हमारे आज के सेशन का मौजू रमजान की तैयारी है। इस मौजू से मुतल्लिक हम रेहान साहब की गुफ्तगू से मुस्तफीद होंगे। जी सर, प्लीज।
वीडियो मेरी आ रही है।
जी जी सर, आ रही है।
असल में आज की इस गुफ्तगू में शिरकत के लिए एक मक्खी भी आ गई थी, तो मैं वीडियो बंद करके उसको इस सादत से महरूम करने की कोशिश कर रहा था। पता नहीं वो बीच में अगर आ जाए तो ये अल्लाह ताला का हुक्म होगा। बहरहाल गुफ्तगू का आगाज कर लेते हैं। ये टाइम कितना है मेरे पास और प्रोग्राम की ड्यूरेशन क्या है?
सर, हमारी 1 घंटा है, आप जब तक जाएं सर।
मैं तो ये चाहूंगा कि 15 मिनट में सब कुछ खत्म हो जाए, इसलिए कि आदमी के खुतबे मुख्तसर ही होने चाहिए। लेकिन बहरहाल शुरू करते हैं। नहमदुहु व नसल्ली अला रसूलिल करीम, अम्मा बाद, फाऊज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। रब शाह ली सदरी व यस्सर ली अमरी व हल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली, रब्बना ला तुआख़िज़ना इन नसीना व अख़तना। मुझे जब इस गुफ्तगू के लिए मदऊ किया गया तो जो अनवान मुझे बताया गया था वो ये था कि रोजे के हवाले से लोगों के सवालों का जवाब देना होगा। तो मैंने ये दरख्वास्त की थी कि देखिए, जो मैं समझता हूँ वो ये है कि इंसान को दीन के इल्म में आगाज यहाँ से नहीं करना चाहिए कि मेरे सवालात क्या हैं, बल्कि आगाज यहां से करना चाहिए कि अल्लाह ताला मुझसे क्या सवाल करेंगे। हमारे यहाँ बुनियादी मसला यह है कि इस सवाल को कि अल्लाह मुझसे क्या सवाल करेंगे किसी ने मौजू नहीं बनाया। हालांकि मेरा ख्याल यह है कि असल सवाल यही है, यही रेलिवेंट सवाल है, इसके अलावा हर सवाल इररेलिवेंट है। तो मैं आज की इस गुफ्तगू में कोशिश करूंगा कि रोजे के हवाले से जो सवाल अल्लाह ताला हमसे करेंगे मैं उसके बारे में कुछ گفتگو کروں، کیونکہ یہیں سے پھر علم نافع حاصل ہوتا ہے. درست علم کی، علم نافع کی کنجی اصل میں یہ ہے کہ ہم اصل سوال کو آئیڈینٹیفائی کر لیں. جس وقت ہم اصل سوال کو چھوڑ دیتے ہیں اور غیر متعلق سوالات کرتے ہیں تو ہم ایک تو کنفیوز رہتے ہیں ہمیشہ، دوسرا یہ کہ ہمارا اگر کوئی علم ہمیں حاصل بھی ہوتا ہے تو وہ علم نافع نہیں بن پاتا. وہ اکثر دنیا میں بھی نفع نہیں دیتا اور آخرت میں تو یقیناً نفع نہیں دیتا. تو میں نے یہ چاہا کہ اس گفتگو کے آغاز میں، اس سے پہلے کہ میں رمضان اور روزے پہ کوئی بات کروں، اس چیز کو میں اس لیے واضح کر دوں کہ یہ ہمارے پورے مذہبی فکر اور مذہبی لوگوں کا مسئلہ ہے اور ساری زندگی ہم غیر متعلق سوالات ہی سنتے رہے ہیں. میری تو زندگی کا مقصد یہ ہے کہ اللہ تعالیٰ کیا سوال کریں گے اس کو سوالات کی شکل میں مرتب کر کے لوگوں کے سامنے پیش کر دیا جائے، اس لیے کہ باقی جتنا کچھ بھی علم اگر ہوتا ہے تو وہ سپورٹ کے لیے ہوتا ہے. اصل تو ہمیں جس کی تیاری کرنی ہے اس بات کی تیاری کرنی ہے کہ ایک روز اپنے مالک کے حضور پیش ہونا ہوگا اور وہاں کچھ سوالات ہوں گے، ان سوالوں کا جواب دینا ہوگا. تو سوال متعین طور پر پتہ ہونے چاہیے. روزے کے حوالے سے جہاں تک میں سمجھا ہوں، دو بنیادی سوالات ہیں جو اللہ تعالیٰ ہم سے کریں گے. پہلا سوال وہ یہ کریں گے کہ یہ جو روزے کا میں نے حکم دیا تھا، اس کو فرض کیا تھا، تو اس روزے کو تم لوگوں نے رکھا، اور نہ صرف یہ کہ رکھا بلکہ اس شریعت کے مطابق رکھا جو میں نے مقرر کی تھی. یعنی یہ جو دوسری بات ہے اس کی اہمیت کو سمجھ لینا چاہیے. ویسے تو کل دین کا یہی اصول ہے، لیکن ایمانیات اور عبادات میں تو یہ چیز اصول کی حیثیت رکھتی ہے کہ طریقہ کار بھی اور حدود کار بھی، دائرہ کار بھی، ہر چیز اللہ تعالیٰ طے کرتے ہیں. اس سے آگے بڑھنا بھی ایک جرم ہے، اس میں تبدیلی کرنا بھی ایک جرم ہے، اس میں کمی کرنا بھی ایک جرم ہے. اور مذہب کی تاریخ میں جب بھی خرابی پیدا ہوئی ہے تو اس کے پیچھے یہی چیز ہوتی ہے کہ ایمانیات اور عبادات، اصل میں تو یہی وہ چیز ہے جو حضرت انبیاء علیہ السلام دینے آتے ہیں، ان کے معاملے میں لوگوں نے اضافے کیے ہیں، تبدیلیاں کی ہیں یا کمی کر دی. تو جتنی بھی عبادات ہیں اور تحریک ایمانیات کا بھی یہی معاملہ ہے، اللہ تعالیٰ نے جتنا کہا اور جیسے کہا بالکل اس کے مطابق ہونے چاہیے. اس پہلو سے مجھے اس وقت ضرورت نہیں ہے کہ میں روزے کی شریعت کو آپ کے سامنے بیان کروں، اس لیے کہ جتنی بھی عبادات ہیں بلکہ شاید تمام دینی احکام میں سب سے سمپل شریعت جو ہے وہ روزے کی ہے، جسے ایک جملے میں بیان کیا جا سکتا ہے. وہ ایک جملہ کیا ہے؟ وہ ایک جملہ یہ ہے کہ صبح صادق سے لے کر غروب آفتاب تک کھانے پینے اور تعلق زن و شو سے، یعنی میاں بیوی کے تعلق سے دور رہنے کا نام روزہ ہے. یعنی اس پہلو سے یہ جو عبادت ہے بڑی دلچسپ عبادت ہے کہ اس میں کرنا کچھ نہیں ہوتا. نماز میں، حج میں، زکوٰۃ میں، عمرے میں، قربانی میں، اعتکاف میں، ساری عبادات میں کچھ نہ کچھ کرنا ہوتا ہے. روزے کی شریعت میں کرنا کچھ نہیں، صرف رکنا ہے، اور دو چیزوں سے، کھانے پینے سے اور تعلق زن و شو سے. جس وقت ہم اس مقررہ وقت میں جو طے کر دیا گیا ہے، صبح صادق سے لے کر غروب آفتاب، جو کہ شب کا آغاز ہوتا ہے، تو گویا کہ دن بھر ہو گیا، دن کے آغاز سے لے کر رات کے آغاز تک. اس عرصے میں جب ہم یہ دو کام نہیں کرتے تو روزہ ہو جاتا ہے. ہم نے وہ فریضہ جو ہم پر عائد کیا گیا تھا ہم نے اسے ادا کر دیا. تو یہ ہے روزے کی شریعت، یہ سب کو معلوم. جو دوسرا سوال ہے جو کبھی زیر بحث نہیں آتا اور وہ بڑا اہم سوال ہے اور وہ بنیادی سوال ہے، اور جس آیت میں، سورہ بقرہ کی آیت 183 میں جہاں یہ فرضیت کے معاملہ بیان کیا گیا ہے، یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون، جہاں فرضیت کا ذکر ہے وہاں آخر میں بتا بھی دیا گیا ہے کہ دوسرا سوال کیا ہوگا، کہ روزہ رکھ کے تم نے حاصل کیا کیا، کیا وہی حاصل کیا جو میں نے بتایا تھا، یعنی تقوی، پرہیزگاری، خدا کا خوف، حدود الہی کی پاسداری، खुदा की नाफरमानी से बचना, क्या ये दूसरी चीज पैदा हुई? ये दूसरा सवाल होगा। अच्छा, इस सवाल को हमारे यहाँ जेरे बहस ही नहीं लाई जाता। और ये क्या चीज है, इसकी अहमियत समझ लीजिए कि ये रोजे का मकसूद है, रोजे की हकीकत है, रोजे की स्पिरिट है। और बिल्कुल इसी तरीके से जैसे इंसान दो चीजों को मजमूआ है, इंसान पहला तो एक हैवानी कालिब है, एक जिस्म है, एक शक्लो सूरत है। आमतौर पर इसी की अहमियत होती है और बड़ी गैर मामूली अहमियत होती है। इसी को हम संवारते हैं, इसी को हम सजाते हैं, इसी को हम पाक साफ करते हैं। इनमें से कोई चीज़ गलत नहीं है, लेकिन आप गौर कीजिए कि जैसे ही किसी इंसान का इंतकाल होता है तो पहली कोशिश क्या की जाती है कि जल्द से जल्द इस शख्स को जो कल तक हमारा करीबी भाई, बेटा, माँ, बाप, अजीज, रिश्तेदार, दोस्त, अहबाब में से था, जल्द से जल्द इसको अपने घर से हम कब्रिस्तान में छोड़ के आ जाए। क्यों? इसलिए कि हम ये बात जानते हैं कि जब रूह चली जाती है तो ये जो खूबसूरत जिस्म है जो अल्लाह ताला ने अपनी इनायत से हमें अता किया है, असल में एक मुर्दार में तब्दील हो जाता है जो गलाजत का ढेर रह जाता है। इससे आप अंदाजा कर सकते हैं कि जिस्म और रूह का क्या ताल्लुक है। तो हमारे यहाँ शरीयत के अहकाम में और इबादात में बिलखसूस जो सानहा हुआ है वो ये हुआ है कि जो जिस्म है, जो जाहिर है, जो ढांचा है, जो फॉर्म है, वो तो बहुत ज़ेरे बहस आती है। उसकी जुजियात और फरोयात में भी लोग बहुत कीलो काल करते हैं, बहुत गुफ्तगू करते हैं। जो सवालात होते हैं वो भी इसी के हवाले से होते हैं। 30 साल हो गए मुझे दावत का काम करते हुए, आज तक किसी ने ये दूसरी चीज के बारे में कोई सवाल नहीं, यानी उसके बारे में बुनियादी सवाल भी नहीं किया कि ये है क्या, और उसकी जुजियात और फरियात के बारे में भी सवाल, जबकि अल्लाह ताला ने ये पूछना है दूसरा सवाल। और जिस तरह मैंने उस मिसाल से वाज़े किया है कि जब बाएतबार हकीकत देखा जाता है तो असल अहमियत इसी स्पिरिट की है, यानी जाहिर भी लाजमी है, फॉर्म भी लाजमी है, इस पर कॉम्प्रोमाइज नहीं हो सकता। लेकिन फॉर्म अगर स्पिरिट के बगैर है, रोज़ा अगर मकसद नहीं पैदा कर रहा, वो हासिल नहीं हो रहा, तो फिर मसला है। और मसला किस पहलू से है, इस लफ्ज़ तकवा को देख लीजिए। ये जो तकवा है बड़ा खूबसूरत लफ्ज़ है, ये 3 मफाहीम अपने अंदर रखता है। एक, खुदा की गिरफ्त से बचना, यानी खुदा का खौफ जिसे हम आम अल्फाज पे कहते हैं, खुदा के खौफ का नाम। दूसरा, उसका नतीजा कि हम खुदा की नाफरमानी से बचें। ये इस दुनिया में नतीजा निकलता है। पहला हमारा कल्ब है, उसका एक एहसास है। दूसरा, अमली दुनिया में एक नतीजा निकल रहा है और यही असल में ज्यादातर मुराद होता है। और तीसरा, इसका नतीजा जो आखिरत में निकलेगा और वो क्या है कि हम जहन्नम की आग से, उसके अजाब से बचा लिए जाएंगे। और दूसरा इनाम वहां पर जाहिर है कि जन्नत है, तो जहन्नम से बचाकर हमें जन्नत में दाखिल कर दिया जाएगा। तो यानी एक इसका जाहिरी फॉर्म है जो हम खुदा की नाफरमानी से बचते हैं, और दूसरा उसका फिर मकसूद है जो आखिरत में निकलेगा। तो जब पहला नतीजा अगर नहीं निकलता, और इसमें से सबसे अहम बात है मेरे इस आज की गुफ्तगू की, अगर पहला नतीजा नहीं निकल रहा तो इत्मीनान रखिए कि दूसरा नतीजा भी नहीं निकलेगा। पहला नतीजा क्या है, यहां तो बहुत इजमाल से बयान हुआ कुरान मजीद में, हुजूर ने इसकी बड़ी तफसील की। हुजूर जब रोजे के फजाइल बयान करते हैं तो आपने सुना होगा बाबुर रियान, जन्नत का एक दरवाजा है जो रोजेदारों के लिए वक्त है। रोजा कोई आम इबादत नहीं, इसके जो फजाइल आए हैं वो दीगर इबादात के बारे में कम ही आए होंगे। हुजूर ने फरमाया कि रोजादार जब रोजा रखता है और उसके मुंह से एक नौयत की नागवार सी, ज़ाहिर है खाली पेट होता है, कुछ नहीं खाता इंसान, तो वो जो स्मेल सी आने लगती है अल्लाह ताला को मुश्क से ज्यादा पसंद है। और इसमें हाई मुकद्दसा में रोजेदारों के लिए एहतमाम किया जाता है कि जन्नत के दरवाजे खोले जाते हैं, जहन्नम के दरवाजे बंद कर दिए जाते हैं, शयातीन को बेड़ियां डाल दी जाती हैं। اور پھر اللہ تعالیٰ فرماتے ہیں کہ دو خوشیاں ہیں روزہ دار کے لیے، ایک وہ جس وقت وہ روزہ افطار کرتا ہے، دوسری اللہ تعالیٰ سے ملاقات کے وقت. دوسری خوشی کی اس بات کی ہے کہ اجر غیر معمولی، اس کو حضور نے بیان کیا ہے. اللہ تعالیٰ کی حدیث قدسی میں کہتے ہیں کہ الصوم لی ونازلی، روزہ میرے لیے ہے اس کا بدلہ میں دوں گا. اس کا مطلب یہ نہیں ہے کہ باقی چیزوں کا بدلہ کوئی اور دے گا، مراد یہ ہے، اس کو واضح بھی کیا گیا ہے حدیث میں کہ عام اعمال کا بدلہ، اور قرآن میں بھی بات بیان ہوئی ہے کہ عام اعمال کا بدلہ 10 سے 700 گنا تک دیا جاتا ہے. لیکن روزہ جو کہ اللہ تعالیٰ کے لیے رکھا گیا اور بہت مشکل عبادت ہے، اس کا پھر بدلہ یہ ہے کہ سارے پیمانے اللہ تعالیٰ کونے میں رکھ دیں گے. یہ پھر 10 گنا، 600 گنا، 700 گنا یہ معاملہ نہیں ہوگا. پھر تو خدا کی عطا ہے، اور وہ عطا جو ہوتی ہے بے حساب ہوتی ہے. تو یہ غیر معمولی بدلہ ہے. اور پھر حضور نے اس سے بھی بڑی بات کہی کہ روزہ وہ چیز ہے، من صام رمضان ایمان و احتسابا غفر له ما تقدم من ذنبه، جس نے ایمان و احتساب کے ساتھ رمضان کے روزے رکھے اس کے پچھلے گناہ معاف، کلین چٹ دے دی جاتی. مگر یہ بات واضح رہے، اس سے مراد وہ چیز نہیں جس میں ہم نے کسی کے حق تلف کر رکھا ہو یا ظلم زیادتی کر رکھی ہو، اس لیے کہ ان چیزوں میں تو وہ شخص جس کے ساتھ ظلم زیادتی ہے مدعی ہوگا، اور کسی کا حق تلف کیا ہے تو جس کا حق تلف کیا ہے حق تو دینا ہوگا. اسی طرح کہیں کفارہ دینا ہے تو کفارہ دینا ہوگا. تو تلافی اور کفارہ جہاں ہوتا ہے وہاں یہ قانون نہیں ہے، اس کے علاوہ باقی سارے گناہ معاف. تو یہ اتنی غیر معمولی جو فضیلتیں، جو فضائل ہیں جو دیگر کسی عبادت کی نہیں ہیں، اس کے پیچھے وجہ کیا ہے؟ یہ بھی حدیث میں بیان کی گئی. حضور نے بیان کیا نا حدیث قدسی میں کہ بندہ میرے لیے اپنی شہوت کو چھوڑ دیتا ہے، اپنے کھانے پینے کو چھوڑ دیتا ہے. اور یہ دو چیزیں علامت ہیں. یہ کس چیز کی علامت ہے؟ کھانا پینا زندگی کی تمام ضروریات میں سب سے بنیادی ضرورت ہے. میاں بیوی کا جو تعلق ہے زندگی کی خواہشات میں سب سے بڑی خواہش کی علامت ہے. زندگی کے رنگ اسی سے، تو ضروریات اور خواہشات دونوں میں جو چیزیں سب سے بڑی تھیں، اللہ تعالیٰ نے دونوں پر روک لگا دی. اور روک لگا کر ہمیں بتایا کہ دیکھو تمہاری قوت ارادی اتنی مضبوط ہوتی ہے کہ تم گرمی کے دنوں میں جب سخت ترین روزے ہوتے ہیں، طویل روزے ہوتے ہیں، تم اپنی بنیادی ضروریات کو چھوڑ دیتے ہو. حلق میں کانٹے پڑتے ہیں، منہ خشک ہو جاتا ہے، لیکن ہم میں سے کوئی بھی یہ کام نہیں کرتا کہ کمرہ بند کرے اور سب سے چھپ کے پانی پیے. لوگ بیہوش ہو جاتے ہیں، روزہ نہیں توڑتے، کس درجے کی قوت ارادی کو استعمال کرتے ہیں. تو میسج یہاں سے کیا آ رہا ہے کہ بھائی میرے کہنے پہ تم نے یہ آخری درجے کا کام تو کر دیا، تو میرے جو باقی احکام ہیں وہ اس سے کچھ ہلکے ہی ہوتے ہیں، وہ اس سے کچھ ہلکے ہی ہوتے ہیں. لیکن ہمارا المیہ یہ ہے، چونکہ ہم اسپرٹ سے واقف نہیں ہیں، ہم مقصد سے واقف نہیں ہیں، تو ہمارے حلق میں کانٹے پڑ رہے ہوتے ہیں، منہ خشک ہوتا ہے، لیکن اسی منہ سے ہم گالیاں بھی دے رہے ہوتے ہیں، ہم جھوٹ بھی بول رہے ہوتے ہیں. ہم اپنا مال نہیں کھاتے، کھانا پینا ہمارا مال ہے، لیکن عین روزے میں آپ کو پتا ہے کہ ہماری یہاں جو گراں فروشی، جو مہنگائی ہوتی ہے، دوسروں کا جیبوں سے ان کا مال نکال کے ہم کھاتے ہیں. ہمارے یہاں روزے کا مہینہ، رمضان کا مہینہ مہنگائی کا مہینہ. پھر اوور آل یہ تو روزہ رکھ کے حالات ہیں نا ہمارے، اوور آل بھی دیکھا جائے تو ہم اخلاقی معاملات میں دنیا کی پست ترین قوموں میں سے ایک قوم، مسلمانوں میں بھی ہم بہت آگے ہیں، اور جدید ترقی یافتہ دنیا میں بھی ہم جس درجے کی اخلاقیات کا مظاہرہ کرتے ہیں، ان لٹرلی اگر ایک لفظ پہ ہم بیان کیا جائے ہم کون ہیں، تو منافق صحیح ترین تعبیر. بات کرتے ہیں جھوٹ بولتے ہیں، وعدہ کرتے ہیں تو وعدہ خلافی کرتے ہیں، اور جب اختلاف ہو جاتا ہے تو پھر ہم ساری حدود کو پامال کر دیتے ہیں. کیا یہ ہمارا کردار نہیں؟ کم یا زیادہ ہم میں سے سب لوگ اس میں شریک ہیں. یہی منافقت ہے، یہ اعتقادی منافقت نہ صحیح لیکن عملی منافقت تو ہے. اگر یہ بات ٹھیک ہے اور اس کے ساتھ اس درجے کی دینداری بھی ہے کہ ہمارے لوگ روزہ نہیں چھوڑتے، تو میرے خیال میں سنجیدگی سے غور کرنا چاہیے. یہ مسئلہ کیا؟ مسئلہ یہی کہ دوسرا سوال زیر بحث نہیں آتا. 720 گھنٹے کی یہ ट्रेनिंग है जो हमें दी जाती है, और एक घंटा भी हम नहीं सोचते कि हम कर क्या रहे। तो अब इसका तरीका भी अल्लाह ताला ने बताया है, यानी अल्लाह ताला की करीम जात हमें गाइड करती है कि देखो ये तुम कैसे इस चीज को अपनी रूह के अंदर सराइए कर सकते हो। इन्हीं आयात में, ये तो आयत 183 थी, 185 में अल्लाह ताला ने बात पिन पॉइंट करके बता दी कि रोजे में तुम कर क्या रहे हो। तो अगर ये तुम्हें एहसास हो जाए कि तुम कर क्या रहे हो तो तुम्हारा रवैया बदल जाएगा। और एक मुख्तसर सा जुमला है, जुमला यह है कि वली तुकब्बिरुल्लाह अला मा हदाकुम, यही जो रोजे की इबादत फर्ज की गई है और तुम रोजे रखो, क्यों रखो? ताकि तुम अल्लाह की किबरियाई बयान करो उस हिदायत पर जो उसने तुम्हें अता कर दी। देखिए अल्लाह की किबरियाई क्या है? अल्लाह की किबरियाई असल में खुदा का इख्तदार है, उसकी अजमत है, उसकी बड़ाई है जो पूरी कायनात में हर जगह छाई हुई। कायनात अकबर हो, कायनात असगर हो, या हमारा जिस्म हो, सब जगह खुदा का इख्तदार कायम है। अगर एक एटम के अंदर इलेक्ट्रॉन न्यूक्लियस के गिर्द हरकत करते हैं, गर्दिश करते हैं, तो खुदा के हुक्म से करते हैं, उसका इख्तदार है जो वहां कायम। अगर जमीन सूरज के गिर्द हरकत करती है और उसके नतीजे में हमारे मौसम वजूद में आते हैं, अगर जमीन अपने एक्सिस के गिर्द हरकत करती है और उसके नतीजे में हमारे सुबह शाम वजूद में आते हैं, अगर सूरज आसमान पर हरारत डालता है और वहां से जो नमकीन पानी है इसका स्टोरेज है, नमक नीचे रह जाता है और बुखारात ऊपर उठते हैं, तो खुदा के हुक्म से होता है। उन बुखारात को फिजा ठंडा करती है, ये खुदा के हुक्म से होता है। वो बादल बन जाते हैं, ये खुदा के हुक्म से होता है। बादल हवाओं के दोष पर सवार होकर हजारों मील का सफर करते हैं, ये खुदा के हुक्म से होता है। वो बादल जहां खुदा का हुक्म होता है बरसते हैं, फिर वो बादल आगे बढ़ते हैं, पहाड़ों पर पहुंचते हैं और बर्फ बन के वहां गिरते हैं। तो पानी का एक स्टोरेज है जो दरियाओं की शक्ल में साल भर बहता रहता है। तो दरियाओं से भी पानी आ रहा है और जहां बारिश ने बरसना था वो बरसी, वहां से भी पानी आया। उस पानी से सारी हयात पैदा होती है, सारी जिंदगी पैदा होती है, जमीन में जरखेजी पैदा होती है, फसल आती है, जेर जमीन पानी स्टोर होता है। तो पूरा कारखाना कुदरत कौन चला रहा है? अल्लाह ताला चला रहे हैं, उसका इख्तियार जारी है। मेरे आपके करने से कुछ भी नहीं होता। मेरा आपका दिल धड़क रहा है, यह खुदा के हुक्म से धड़क रहा है। एक दिन में 125,000 मरतबा के लगभग धड़कता है। हम 22-23,000 दफा सांस लेते हैं, 21% ऑक्सीजन बहनी चाहिए फिजा में मुसलसल। और आप देखिए कि अनगिनत स्पीशीज हैं, तकरीबन कहते हैं कि 8-9 मिलियन स्पीशीज मौजूद हैं, सांस लेती हैं। फिर उसके नतीजे में हम होना तो ये चाहिए कि ऑक्सीजन खत्म हो जाए, लेकिन पैदा होती रहती है। आपने देखा होगा पिछले दिनों कोविड के अंदर लोग सांस लेना कितना मुश्किल हो गया। अल्लाह ताला की इनायत, हमारे जिस्म में 37 ट्रिलियन सेल्स या खलिये मौजूद हैं। ट्रिलियन का मतलब होता है 1 मिलियन मल्टीप्लाई बाय 1 मिलियन, 1,000 अरब। हर सेकंड में, जब मैं बोल रहा हूँ और आप सुन रहे हैं, हर सेकंड में 38 लाख सेल्स पैदा हो रहा है। खुदा है जो जिंदगी दे रहा है, खुदा है जो उनको खुराक देता है। मेरा आपका तो कोई इख्तदार नहीं है। तो इस कायनात में सब जगह खुदा का इख्तदार कायम है। और हुजूर ने बड़े कमाल तरीके से एक रिवायत में इसको बयान किया है ना कि जो मैं जानता हूँ अगर तुम वो जान लो तो तुम हंसना छोड़ दोगे, तुम रोते हुए बियाबानों में निकल जाओगे। इसलिए कि आसमान चरचरा रहा है, लरज रहा है खुदा की अजमत के एहसास से। 4 उंगल जगह नहीं है आसमानों में, चार उंगल इतना होता है, इतनी जगह नहीं है जहां कोई फरिश्ता माथा टेके खुदा के सामने सरबसजूद ना हो। खुदा की अजमत के बियाई इख्तदार इतने ज्यादा है, 1 सेंटीमीटर कोई अपनी जगह से हिल नहीं सकता। ऐसे में एक महदूद दर्जे पे मुझे और आपको थोड़ा सा इख्तदार दे दिया गया है, अपनी जात के ऊपर, अपने अमाल के ऊपर, कुछ दूसरे लोगों के ऊपर, और फिर जमीन के ऊपर। और फिर अल्लाह ताला देखना चाहते हैं कि हम ये छोटा सा थोड़ा सा इख्तदार पाकर, इख्तियार पाके करते क्या? सरकशी करते हैं, जुल्म करते हैं, फसाद करते हैं, ये अल्लाह ताला की बंदगी करते हैं, इबादत करते हैं। कुरान जो कुछ चाहता है उसको खुद अल्लाह ताला ने समेटा है कुरान मजीद में, जो सूरह नहल में इन्नल्लाह यामुरु बिल अदलि वल इहसानि व इताई ज़िल क़ुरबा व यन्हा अनिल फ़हशाई वल मुनकरि वल बग़्य कहकर अल्लाह ताला ने ये बयान की है, पूरे दीन का खुलासा कर दिया। 6 चीज़ें, सारे अहकाम इन्हीं 6 चीज़ों के लिए दिए गए। عدل کرو، احسان کرو، رشتہ داروں پہ خرچ کرو، یعنی حسن سلوک، رشتہ دار، ان کے اوپر انفاق، اس کے علاوہ بھی انفاق۔ تو یہ تین مثبت چیزیں، اور تین چیزوں سے روکا ہے، زنا، بدکاری مت کرنا، برائی، حق تلفی، یہ جھوٹ ہے، بدہدی ہے، ان چیزوں سے بچنا، اور تعدی، ظلم، زیادتی، لوگوں کی جان مال آبرو کو نقصان پہنچانا، یہ کام مت کرنا۔ جس کا جو حق ہے اسے دو، یہ عدل ہے، حق سے زیادہ دو، یہ احسان ہے۔ اور جب دے رہے ہو تو مال سے کرو، اور خاص طور پر رشتہ داروں کو کرو، یہ دین کے مطالبات۔ بدکاری سے بچو، یہ خاندان کو تباہ کر دیتا ہے۔ ادھر کہا تھا خاندان کو پیسے خرچ کر کے جوڑو، ادھر کہا ہے کہ زنا کر کے اسے خراب مت کرو۔ ادھر یہ کہا تھا کہ عدل کرو، ادھر یہ کہا گیا ہے کہ حق تلفی نہ کرو، منکر سے بچو۔ تو قرآن مجید نے، اور پھر ادھر یہ کہا گیا تھا کہ احسان کرو، اور ادھر یہ کہا گیا ہے کہ لوگوں کے ساتھ ظلم و زیادتی مت کرو۔ تو یہ بتا دیا ہے کہ وہ کس طرح کے لوگ چاہتے ہیں۔ اور آپ دیکھیے، ان احکام کو جب ہم اختیار کریں گے تو آخرت کا نتیجہ تو جو نکلنا ہے، قرآن بیان کرتا ہے، اس دنیا میں ابن خلدون جو ایک بڑا سوشل سائنٹسٹ اور پہلا سمجھے کہ جس شخص نے تاریخ کو سمجھا، فلسفہ تاریخ کو سمجھا، اس نے بنیادی ضابطے کے طور پہ بیان کیا کہ یہ اخلاقی اقدار ہیں، جو قومیں ان اخلاقی اقدار کو اختیار کرتی ہیں وہ دنیا میں غالب ہوتی ہیں، اور جو ان سے پیچھے ہٹتی ہیں وہ دنیا میں ذلیل و رسوا ہوتی ہیں۔ تو یہ جو مسلمان اپنا عروج ڈھونڈتے رہتے ہیں، اس کے لیے بے پناہ اسٹرگل کر رہے ہیں، اس کا اصل راستہ بھی یہی ہے۔ تو ہم جانتے ہیں ہمارا معاملہ تو یہ ہے کہ ضربت علیہم الذلت والمسکن وباؤ بغضب من اللہ، کہ ذلت ہے، مسکنت ہے جو ہمارے اوپر مسلط کر دی گئی ہے، جو یہود پہ کی گئی تھی، آج ہم پہ کی گئی ہے۔ کیوں کی گئی ہے؟ ان چیزوں کو چھوڑ دیا۔ یہ ایک تاریخ دان بھی بتاتا ہے، قرآن مجید بھی بتاتا ہے، لیکن کوئی شخص یہ سننے سمجھنے کے لیے تیار نہیں۔ اور اس کی وجہ کیا ہے؟ وجہ بہت سادہ ہے کہ قیامت کے دن اللہ تعالیٰ اس بات کو بالکل واضح طور پہ بتائیں گے، جو قرآن مجید میں انہوں نے ایک جملے میں بیان کر دی، کہ شیطان اصل میں اسی جگہ پہ بیٹھا تھا، اس نے اللہ تعالیٰ کو یہ چیلنج دیا تھا کہ لوگ جو کرنا ہے کر لیں، دینداری کے نام پہ جو مسخرہ پن کرنا ہے لوگوں کو کر لیں، میں صراط مستقیم پہ بیٹھا ہوں، جو آپ کا سیدھا راستہ ہے، جس کو ہم روزانہ ہر نماز میں 17 دفعہ کم از کم مانتے ہیں، دین صراط المستقیم، اس پہ بیٹھا ہوں، اس پہ کسی کو آنے نہیں دوں گا۔ تو یہ جو ایمان کی دعوت ہے، یہ جو اخلاق کی دعوت ہے، جس کو میں نے عرض کیا تھا کہ سوالات کو آئیڈینٹیفائی کیجیے، وہ اصل میں ایمان و اخلاق سے ریلیٹڈ ہوتا ہے، ان پہ نہیں آنے دوں گا میں، مذہبی لوگوں کو بھی نہیں آنے دوں گا میں، یہ کہیں زیر بحث نہیں آئیں گے۔ اس کے نتیجے میں لوگ پورے پورے دیندار ہوں گے، لیکن نہ دنیا میں کوئی اس کا نتیجہ نکلے گا، نہ آخرت میں کوئی نتیجہ نکلے گا۔ لیکن روزے کی عبادت فرض اس لیے کی گئی ہے کہ ہم خدا کی کبریائی، اس کی بڑائی کو اپنے وجود کے اوپر قائم کریں، اور پھر اس احساس کو اپنے اندر پیدا کریں کہ میں خدا کے لیے سب کچھ کر رہا ہوں، خدا کے لیے سب کچھ کر رہا ہوں، اس کی کبریائی جو کائنات میں ہر جگہ غالب ہے، پھیلی ہوئی ہے، اب میں نے اپنے اختیار کو سرنڈر کر کے اپنے اوپر غالب کر لیا، اپنے اوپر خدا کا اقتدار غالب کر لیا ہے، اس طرح کہ میرے فریج میں اگر کوئی میرا پسند کا کھانا بھی رکھا ہے، اور کوئی نوجوان جس کی شادی بھی ہوئی ہے ابھی، وہ بھی خدا کے حکم پہ اپنی خواہش سے، اپنی ضرورت سے رک جاتا ہے۔ یہ تربیت ہے جو بتاتی ہے کہ بھئی اتنی بڑی بڑی چیزوں سے تم رک گئے ہو، جو جائز ہیں اس سے تم رک گئے ہو، جو بنیادی ضرورت، بنیادی خواہش ہے اس سے رک گئے ہو، اس کے بعد تو ساری چھوٹی چیزیں ہوتی ہیں، تو چھوٹی چیزوں سے کیوں نہیں رکتے؟ اگر انسان اپنے ہوش و حواس میں ہے تو سوال تو کرے گا۔ اور یہی وہ باتیں دیکھیں جو حدیث میں بیان کی گئی ہے، جو شرط لگائی ہے حضور نے، من صام رمضان ایمان و احتساب، من صام رمضان ایمان و احتساب، من قام رمضان ایمان و احتساب، نماز کے حوالے سے بھی یہ کہا گیا، روزے کے حوالے سے بھی، ایمان اور احتساب، خدا کے لیے کرنا ہے، اور دوسرا احتساب کرتے ہیں کہ بھئی جو میں کر رہا ہوں اس کے نتیجے میں مجھے وہ فائدہ حاصل ہو بھی رہا ہے یا نہیں ہو رہا، جو مقصود ہے خدا کی کبریائی میں نے کیا کھانے پینے پہ قائم کر رکھی ہے، باقی چیزوں پہ کوئی حکم نہیں دیا گیا۔ تو جس وقت ہم اس احساس کے ساتھ روزہ رکھیں گے تو پھر وہ چیز پیدا ہوگی، وہ چیز پیدا ہوگی۔ اور اگر یہ احساس نہیں ہے تو پھر ہم بھوکے پیاسے رہیں گے۔ حضور نے بھی بیان کیا ہے کہ وہ بھوکے پیاسے رہنے کے سوا آدمی کو کوئی فائدہ حاصل نہیں ہوتا۔ تو یہ بالکل سمجھیے کہ ایک میتھمیٹیکل ایکویشن ہے، اس میں بتا دیا گیا ہے کہ دنیا میں کیا نتیجہ پیدا ہونا چاہیے۔ اگر دنیا کا نتیجہ پیدا ہو رہا ہے تو اطمینان رکھو کہ آخرت کا نتیجہ بھی پیدا ہو، دنیا کا نہیں ہو رہا تو اطمینان رکھو آخرت کا کوئی نتیجہ بھی پیدا نہیں ہوگا. تو یہ وہ بنیادی سوال تھے دو دن کے بارے میں, جس میں سے دوسرے سوال پر میں نے بڑی تفصیل سے گفتگو کی ہے, اور دو چیزیں بس میں مختصر چاہوں گا کرنے کی آپ کے سامنے رکھ دوں. یعنی آدھے گھنٹے کا مجھے خیال تھا کہ میں اپنی بات پوری کر لوں گا, کیونکہ ایک گھنٹے کا ٹائم دیا گیا, تو آدھا گھنٹہ پھر آپ لوگ لے لیجیے گا سوالوں کے لیے. اور وہ یہ کہ دو مختصر سی بات ہے کہ ایک تو یہ کہ یہ جو چیز میں نے عرض کی ہے احتساب, یہ اصل میں فکر ہے, تفکر ہے. تو رمضان میں لوگ کوشش کرتے ہیں کہ افطار پارٹیاں کریں, لوگوں سے گلے ملیں, اجتماعی شب بیداریاں کریں, مسجدوں میں جائیں, لیکچر سنیں. یہ رمضان کا روزہ اس کام کے لیے ہوتا نہیں ہے. یہ نہ لیکچر دینے کے لیے ہوتا ہے نہ لیکچر سننے کے لیے ہوتا ہے. اس لیے ہوتا ہے کہ آپ سب سے کڑیائیں اور کٹنے کے بعد فکر کریں, تفکر کریں, غور و فکر کریں خدا کی اس کائنات پہ بھی, اس کی عظمت پہ جس کا کچھ تذکرہ میں نے کیا ہے اس پر بھی آپ غور کریں, اس پہ بھی آپ تفکر کریں, اس پر بھی آپ تدبر کریں, اور پھر اپنا احتساب بھی کریں, خدا کے حضور فریاد بھی کریں, ذکر بھی کریں, گڑگڑائیں بھی. یہ بھی میں نے ایک پروگرام حمزہ علی عباسی صاحب کے ساتھ ریکارڈ کیا, اس پر خدا سے تعلق کی احساسات بیان کی. اس میں سے ایک بنیادی احساس ہے ذکر و فکر اور دعا وزاری. تو یہ خدا سے تعلق کی ایک بنیادی احساس ہے. تو رمضان میں اس احساس کو اپنے اندر پیدا کیجیے, زیادہ سے زیادہ وقت غور و فکر کے اوپر, تفکر کے اوپر, تدبر کے اوپر, اپنے احتساب کے اوپر لگائیے, اور پھر خدا سے دعا جو قرآن نے بیان کیا. اور پھر جو دوسری چیز ہے وہ جو ہدایت اس ماہ مقدسہ میں ملی ہے قرآن مجید کی, وہ اسی ذکر کا حصہ. قرآن خود ذکر ہے, یاد دہانی ہے, اس کا مطالعہ سمجھ سمجھ کے اسے پڑھنا. یہ جو ریس لگتی ہے نا کہ 10 قرآن پڑھنے ہیں, 5 قرآن پڑھنے ہیں, یہ نہیں کرنا. اعتکاف کرنا ہے قرآن کے ساتھ, وہ والا اعتکاف نہیں, یعنی ذہنی اعتکاف, قرآن کی آیات کے ساتھ اعتکاف سمجھنا ہے. دیکھیے میں خلاصہ کر دیتا ہوں. خلاصہ قرآن مجید دو چیزیں بتاتا ہے. پہلی یہ کہ تمہاری منزل کیا, منزل آخرت فردوس سے بری. دوسرا یہ کہ وہاں تک پہنچنے کا راستہ کیا ہے, ایمان اخلاص. اتنی سمپل بات ہے. اور میں نے ان میں سے ایک ایک چیز کو لے کے پڑھا دیا. قرآن کا مطلوب انسان پڑھایا میں نے, اس میں وہ سارے اخلاقی مطالبات آ گئے. اللہ تعالیٰ کے ساتھ تعلق میں نے پڑھایا کہ اللہ سے زندہ تعلق کیسے ہوتا ہے, ایک کورس وہ کرا دیا. ایمانیات کو پڑھا دیا, عبادات کو اب ایک ایک کر کے پڑھانا شروع کیا. پہلے روزہ پڑھایا تھا, نماز پڑھا دی. یہ کل مطالبات ہیں یوں دین کا. تو یہ راستہ ہے. اس منزل کے علاوہ کسی اور کو منزل بنایا تو پھر آخری منزل جہنم ہو. کہ رمضان کے حوالے سے اگر آپ چاہتے ہیں کہ اسے مفید رمضان بنائیں, تو پھر ایک تو یہ کہ وہ جو بات میں نے عرض کی ہے کہ سوال کو متعین کریں اور خود اس کا جواب بن جائیں. اس کے لیے پھر خدا کی کبریائی کے احساس میں دیں, اپنے اوپر قائم کریں, اور پھر اس کے لیے تفکر, تدبر, غور و فکر, خدا کی یاد, اور پھر اس میں بڑی اہم چیز نماز, طویل نماز. قرآن مجید نمازوں میں پڑھا جاتا ہے, طویل نماز. یہ جو ہماری ایک ریس لگی ہوتی ہے 30 روزے اور 20 تراویح سے باہر نکلے, چاہے کم رکعتیں پڑھیں لیکن اتنی طویل رکعتیں ہوں کہ آپ کو تکان ہو جائے. لمبا قیام, لمبا رکوع, لمبا سجدہ, اور ٹھہر ٹھہر کے سمجھ سمجھ کے جب یہ کریں گے تو انشاءاللہ آپ دیکھیں گے کہ یہ رمضان آپ کی زندگی کا بہترین رمضان ہوگا. وآخر دعوانا الحمدللہ.
جی زنیرہ زاہد صاحبہ, آپ پوچھ لیجئے پلیز اپنا سوال.
جی السلام علیکم سر. میرا کوئسچن یہ تھا کہ جیسے آپ نے ابھی کہا ہے کہ رمضان میں احتساب کرنا ہے, اپنا تدبر کرنا ہے, تفکر کرنا ہے, تو پریکٹیکلی یہ مشکل ہو جاتا ہے کیونکہ آپ کی انرجی بہت ڈاؤن ہوتی ہے, اور جب انرجی اتنی ڈاؤن ہوتی ہے تو آپ کا ذہن صرف نیگیٹو تھاٹ سے بھرا ہوا ہوتا ہے. میرے ساتھ تو ایسا ہوتا ہے, مجھے دوسروں کا نہیں پتا, اور مجھے سمجھ نہیں آتا کہ پھر میں اس چیز کے ساتھ کوپ کیسے کروں. مطلب اگر میں کوئی لیکچر بھی سن رہی ہوں تو وہ صرف سننا برائے سننا ہی ہوتا ہے, سمجھ نہیں رہی ہوتی میں اس کو, اور صرف یہ کہ رمضان ہے تو وقت ضائع نہ ہو جائے تو لیکچر سن لیتی ہوں, لیکن وہ بات تفکر اور تدبر والی یہ نہیں ہو پاتا. اس کے لیے پریکٹیکلی کیا کیا جائے؟
دیکھیے جو روزہ رکھواتے ہیں نا اللہ تعالیٰ, اس میں انسان ڈاؤن ہو جاتا ہے, شوگر لیول ڈاؤن ہو جاتا ہے, تو آدمی جسمانی طور پہ بھی کمزور ہو جاتا ہے. اس کا مقصد یہ ہے کہ بہت زیادہ جسمانی ایکٹیویٹی میں انوالو نہ ہو جب تک کہ وہ مجبوری نہ ہو. اور جب انسان جسمانی طور پر نڈھال ہوتا ہے تو کیا کرتا ہے, انیکٹیو ہو کے بیٹھتا ہے یا لیٹتا ہے؟ ये करता है,
जी,
एक हिस्सा होता है जिस्म का जो पूरी तरह फंक्शनल होता है और वो जहन होता है। तो जहन तो पूरी तरह फंक्शनल होता है और ये जो फिक्र है, तफक्कुर है, तदब्बुर, ये जहन का वजीफा है, जहन का काम है। आपका मसला ये नहीं है, आपका मसला एक नेगेटिव थॉट्स आते हैं, ठीक है ना, आप जो बाद में मैं समझा, तो नेगेटिव थॉट्स को आप पॉजिटिव थॉट्स में बदल सकती हैं। यानी इसके लिए भी आपको बहुत आसान सा रास्ता, सबसे बड़ी नेगेटिव थॉट क्या हो सकती है, मैं मिसाल के तौर पर ये सोचता हूँ, तो सबसे बड़ी नेगेटिव थॉट ये हो सकती है कि अल्लाह ताला मुझे जहन्नुम में फेंक दे, यही हो सकती है ना। इससे बड़ी दुनिया में नेगेटिव थॉट्स, यानी इस दुनिया में कोई नेगेटिव चीज इससे बड़ी हो ही नहीं सकती, या हो सकती है, नहीं हो सकती है ना। जिस वक्त ये नेगेटिव थॉट आए तो इंसान सराफा दुआ बन जाए, परवरदिगार मैं तो जहन्नुम की आग बर्दाश्त ही नहीं कर सकता, आप मुझे बख्श दीजिए। तो देखिए आपने उस थॉट का रुख मोड़ दिया। अच्छा, और क्या चीज होगी, ये होगी आपको कि चिड़चिड़ापन पैदा होता है, गुस्सा आने लगता है, तो आप सराफा दुआ बन जाए, पर परवरदिगार एक दिन मुझसे खाना पानी बंद हुआ है, मेरा ये हाल हो गया है, कयामत के दिन हशर के रोज हजारों बरस मुझे अगर हशर में खड़े रहना पड़ गया, और वहां तो आपको पता पानी भी नहीं मिलेगा, सब धूप होगी, खाने का तो कोई सवाल ही नहीं है, उस रोज मेरा क्या हशर होगा, तो सारा गुस्सा आपका निकल जाएगा। यानी आदमी के अंदर से गुस्से के एहसास जो है वो फिर एक पॉजिटिव समथ में चले जाएंगे, खुदा से मांगने की तरफ। तो नेगेटिव थॉट्स कुछ नहीं होते, नेगेटिव थॉट्स सिर्फ इस चीज का नाम होता है कि आपने जिंदगी की पॉजिटिविटी को दरियाफ्त नहीं किया। तो आप पॉजिटिविटी को दरियाफ्त करें, उन लोगों को पढ़ें, अगर पढ़ना ही है कि जो पॉजिटिव बनाते हैं, जो पॉजिटिव बनाते हैं, अगर आप मौलाना मोहिद्दीन खान साहब की लिटरेचर को पढ़ेंगी तो वहां आपको ये चीज बहुत मिलेगी, उनकी आप किताबों को राज़े है आज जैसे उनकी किताब है। तो मैं इस पहलू से कह रहा हूँ कि वो आप में पॉजिटिविटी पैदा करेगी, आपको हर चीज में सोचने का दुरुस्त जाविया देगी। तो अगर पढ़ना ही है और आप चूंकि एक मसला है इसलिए मैं आप ये कह रहा हूँ, वरना मैं किताबें पढ़ना रिकमेंड नहीं करता, आप उनकी किताबें पढ़ें, ये वाली किताब जिसका मैं नाम ले रहा हूँ राज़े है ये पढ़ें, आपको पता ही चलेगा कि पॉजिटिविटी क्या होता है। बल्कि उसके शुरू में उन्होंने जो प्रीफेस में वाक्य लिखा है ना, जो प्रीफेस में बात लिखी है कि किसी इंसान की आलमन क्या नाम है उसका, जो फ्राइड का शागिर्द है आलमन, उसके हवाले से उन्होंने लिखा है कि किसी इंसान की सबसे बड़ी खसूसियत यह है कि वो जिंदगी की नेगेटिव को पॉजिटिव में बदल सकता है। आप में पॉजिटिविटी पैदा होगी, जब पॉजिटिविटी पैदा होगी और पॉजिटिव अंदाजे फिक्र होगा, आपको पॉजिटिव सोचना आएगा, तो फिर आप आहिस्ता आहिस्ता हर चीज में सोचने लगेंगे। मैं एक और मिसाल से समझाता हूँ। पिछले दिनों कुछ अहबाब मुझसे मिलने आए और उन्होंने एक सवाल ये किया कि सर हम जब किसी के साथ भलाई करते हैं तो वो हमारे साथ आमतौर पर बुराई करता है, तो हमें तो बहुत गुस्सा आ जाता है और हम नेगेटिव हो जाते हैं। तो मैंने अर्ज किया कि आपको उस शख्स का सबसे बढ़कर शुक्रगुजार होना चाहिए, इसलिए कि अगर आप किसी के साथ भलाई करें और जवाब में शुक्रिया अदा करें तो आपका अजर कुछ कम रहेगा। वो शख्स जिसने आपके साथ बुराई की है, असल में उसने आपका अजर बहुत ज्यादा बढ़ा दिया। जो नेकी है ना, 10 से 700 गुना तक अजर मिलता है। तो जिस वक्त आप नेकी के जवाब में किसी ने आपके साथ बुराई की है तो वो आपके अजर को 700 गुना के ऊपर ले गया, तो उसका तो आपको शुक्रिया अदा करना चाहिए, एक्स्ट्रा शुक्रिया अदा करना चाहिए। पॉजिटिव अंदाज फिक्र यहाँ से आप
ठीक।
जी शबाना अंसारी साहिबा, आप पूछ लीजिए अपना सवाल।
अस्सलाम वालेकुम।
वालेकुम।
रेहान भाई, सबसे पहले तो आपकी जो डॉक्यूमेंट्री है उसके बारे में थोड़ा सा कमेंट करना चाहूंगी कि बहुत ही जबरदस्त किस्म की वो इंसान की कहानी जो आपने बनाई है, बिल्कुल इंटरनेशनल लेवल की टक्कर की बनाई है और बहुत ही जबरदस्त है। और ये जो है मतलब आम आवाम तक एक्सेस का ये जबरदस्त मीडियम है, फिल्म या ड्रामा, या जैसे आपका नॉवेल भी इसी तरह हिट हुआ था। तो मैं तो यही चाहूंगी कि आप इसको बहुत मतलब कंटिन्यू रखें, क्योंकि ये बहुत जबरदस्त चीज है आम आवाम तक और बाकी दुनिया तक पहुंचने के लिए। और इंशाल्लाह अल्लाह ताला इसको आपके नुसरत दीन का एक बहुत बड़े काम के तौर पर अल्लाह ताला इसको कबूल फरमाएगा। और सवाल ये था मेरा कि रेहान भाई, मैं चाहती हूँ कि इस रमजान को मैं अपने टीन एज बच्चों के साथ गुजारना चाहती हूँ, मतलब मैं चाहती हूँ कि उनके साथ मिलके करूँ जो कुछ भी करूँ। उसके बारे में आप मुझे कोई छोटी टिप्स, थोड़ी सी टिप्स दे दें कि जैसे तर्जुमे से मैं उनके साथ छोटी छोटी सूरतें जैसे नमाज में पढ़ने होती हैं वो मैं उनके साथ पढ़ती हूँ, तो मजीद और क्या चीज की जा सकती है जिसमें उनको साथ इन्वॉल्व रखूँ, अलग अपनी उसकी तरफ करने के बजाय ज्यादा तवज्जो इस दफा मैं अपने टीन एज बच्चों को देना चाहती हूँ, तो उसमें कोई आप मुझे मशवरे दें।
دیکھیے, اس حوالے سے سب سے اہم اور بنیادی بات یہ ہے کہ جو آپ نے خود بھی بیان کیا کہ قرآن مجید سے کسی طرح انہیں قریب لائے, قرآن مجید سمجھ کے وہ پڑھیں, ترجمے سے پڑھیں, اور آپ ان کے ساتھ مل کے بیٹھیں, خود ان کو پڑھائیں, ترجمہ سمجھائیں, قرآن کی چیزوں کو, اس کے واقعات کو دلچسپ انداز میں بیان کریں. اس لیے کہ دیکھیے قرآن جو ہے وہ ہدایت کی کتاب ہے, اور جیسے کہ میں نے عرض کیا کہ شیطان نے چیلنج اللہ تعالیٰ کو یہ دے رکھا ہے, اس کے الفاظ ہیں نا کہ میں بھی یہیں بیٹھا ہوں کہ میں لاخودن لہم صراطک المستقیم, پروردگار میں تیری سیدھی راہ پہ بیٹھا ہوں اور آگے پیچھے دائیں بائیں سب جگہ سے آؤں گا اور اسی پہ نہیں آنے دوں گا. تو ہر وہ چیز جو صراط مستقیم کی طرف لے کے جاتی ہے, آپ دیکھیے گا اس میں لوگوں کی دلچسپی لیسٹ ہوتی ہے, اور کسی طرح وہ اس میں آ جائیں تو ہمیشہ غیر متعلق چیزوں کی طرف لوگ مڑ جاتے ہیں. قرآن مجید لوگ اس کی طرف آئیں ایک مشکل کام ہے, لوگوں کو دلچسپی محسوس نہیں ہوتی, خشک لگتا ہے, بورنگ لگتا ہے. تو اس کو انٹرسٹنگ کر کے لوگوں کو, بچوں کو خاص طور پہ بتائیں. اس کا آسان طریقہ یہ ہے کہ انبیاء کے واقعات بڑے بڑے سے وہ سنائیں, وہ بیان کریں, اور پھر اس کے ساتھ آپ کو اس کو کوئز کی شکل میں بنا لیں, اس کے بعد کوئی ریوارڈ رکھ لیں, اور پھر بچوں کا ایک چھوٹا سا شیڈیول بنا دیں خود کے, بھائی اس شیڈیول کو ہمیں فالو کرنا ہے, اور اگلے دن جو ہے ہم دیکھیں گے کس نے شیڈیول کو فالو کیا یا نہیں کیا. عبادات کی طرف انہیں شیڈیول کے ذریعے سے متوجہ کریں, اور قرآن مجید کی طرف جو ہے انہیں واقعات کے ذریعے سے متوجہ کریں, اور یہ بتائیں کہ کتنے دلچسپ واقعات ہیں جو قرآن مجید میں بیان ہوئے ہیں. تو ایک دفعہ اگر یہ ذوق بچوں میں پیدا ہو گیا تو پھر عبادت کا ذوق اور قرآن مجید کا ذوق جس شخص میں پیدا ہو جائے تو پھر وہ جہنم میں نہیں جا سکتا, اس لیے کہ وہ ہمیشہ سیدھے راستے پر رہتا ہے. یہ ذوق
جی ریحان بھائی, شروع میں نے اسی طرح جی میں نے شروع اسی طرح بچوں کو قرآن اسٹوریز سے ہی شروع کیا, تو اب وہ انٹرسٹ لیتے ہیں. اب میں چھوٹی صورتوں سے پھر ان کو ترجمہ ساتھ مل کے پڑھاتی ہوں, جو وہ سوال کرتے ہیں تو پھر وہ اس کے جواب دیتی ہوں. بہت شکریہ, جزاک اللہ, بہت آپ نے صحیح ٹپس دیں, جزاک اللہ ریحان بھائی.
جی زینب صاحبہ آپ کر لیجیے اپنا سوال.
جی السلام علیکم سر. سر میرا حوال بھی سوال جو ہے وہ بھی بچوں کے حوالے سے ہی ہے اور تراوی کے حوالے سے. میرے ہسبینڈ جو ہیں وہ بڑی باقاعدگی سے پڑھتے ہیں تراوی, جبکہ میں نے خود کبھی نہیں انکریج بھی نہیں کیا, بچوں کو منع بھی نہیں کیا, اور نہ میں نے خود کبھی اہتمام کیا, کیونکہ سمجھے بغیر قرآن پاک کو سننا مجھے ذرا اتنا اپیل نہیں کرتا یہ آئیڈیا. البتہ ترجمے کے ساتھ پڑھنا میں ہمیشہ ان کو انکریج کرتی ہوں, بلکہ کوئی نہ کوئی انسینٹیو بھی رکھا ہوتا ہے ان کے لیے, کوئی گفٹس بھی ان کو پھر لے دیتی ہوں جب پڑھ لیتے رمضان کے اینڈ میں. تو مجھے کائنڈلی اس حوالے سے گائیڈ کریں کہ کیا یہ ٹھیک ہے میرا رویہ, یا مجھے انہیں کرنا چاہیے انکریج, تراوی کے لیے بھیجنا چاہیے؟
دو الگ الگ چیزیں ان کو الگ الگ ہی کیجیے. ایک ہے تراوی جس طرح ہمارے یہاں پڑھی جاتی ہے, اور ایک ہے نماز. اس کے بارے میں تو ابھی میں نے حدیث بھی بیان کیا نا, ایک تو روزے کے متعلق من صام رمضان, دوسری قیام کے متعلق نماز کے متعلق, من قام رمضان ایمان و احتساب غفر لہ ما تقدم. جس نے ایمان و احتساب کے ساتھ اس ماہ مقدسہ میں قیام کیا یعنی نماز پڑھی, اس کے پچھلے گناہ معاف کر دیے جاتے ہیں. یہی بات شب قدر کے حوالے سے بھی, تو نمازوں کی طرف تو ضرور بلائیں, نوافل کی طرف ضرور بلائیں, تلقین کریں, اور اس میں آپ یہ کر سکتی ہیں کہ انہیں یہ کہیں کہ مسجد میں فرض پڑھ کے آ جائیں, گھر میں اس کے بعد وہ نوافل پڑھیں. لیکن ہوتا یہ ہے کہ مسجد میں جانے سے ایک فائدہ یہ ہوتا ہے کہ تھوڑا سا ڈسپلن آ جاتا ہے لوگوں میں, تو اگر آپ وہ ڈسپلن گھر میں قائم کر سکتی ہیں تو گھر میں ان کو ضرور پابند بنائیں کہ آج کم سے کم دو نفل پڑھنے ایک گھنٹے کے اندر. اب ظاہر بات ہے اتنا قرآن تو یاد نہیں ہوتا, تو قرآن ہاتھ میں لے کے پڑھ لو اس طریقے سے, یا بچوں کی جتنی ہمت ہو, یعنی اتنے ایکسٹریم سے شروع نہ کریں جتنی آسانی ہو, اور مسجد کا شوق بھی ختم نہ ہو ان کے اندر. دیکھیے مسجد کا شوق ہونا بڑی بنیادی بات ہے, تو وہاں پہ بھی اگر وہ کچھ تراوی پڑھنا چاہتے ہیں, کوئی اچھا قرآن پڑھ رہا ہے, تو منع نہ کریں انہیں کہ دو چار رکعتیں معافی بھی پڑھ لو. تو ایسا نہ ہو کہ مسجد کا شوق بچوں میں سے ختم ہو جائے, مسجد کی اہمیت ختم ہو جائے. مسجد خدا کا گھر ہے, وہاں اللہ کے فرشتے ہوتے ہیں, تو کچھ دیر وہاں بھی رکیں, اس کا بھی فیض حاصل کریں. اور اصل لیکن جو حکم ہے وہ نہیں ہے جو ہمارے یہاں پڑھایا, اصل حکم یہی ہے جو میں نے بیان کیا.
جی
سر
بہت شکریہ.
جی عارف علی صاحب آپ پوچھ لیجیے اپنا سوال.
السلام علیکم ریحان بھائی.
وعلیکم السلام.
आर्यन भाई, एक तो गुजारिश है आपसे, अगर आप बुरा ना माने और मैं समझूंगा कि आप जो है इसको सोचेंगे, एक तो जो हमारे ये सेशन शुरू हुआ ना, ये एन जमात का टाइम था, तो अगर काइंडली इसको थोड़ा सा ऊपर या पीछे कर लें तो बहुत सारे लोगों की शिरकत हो जाएगी जो जमात से नमाज पढ़ते हैं ना। मैंने भी नमाज के बाद आपका सेशन लिया, तो बिल्कुल एंड जब आपने क्वेश्चन आंसर का कहा ना, तो तब मैंने आपको ज्वाइन किया है। एक बात, दूसरी गुजारिश अर्ज ये करनी थी कि अल्लाह का खौफ, अल्लाह की मोहब्बत बस रमजानों में आती है, उसके बाद नमाजें तो हम पढ़ते हैं जो सच्ची बात है अल्हम्दुलिल्लाह, लेकिन उस खौफ और उस मोहब्बत के साथ नहीं पढ़ सकते, इसके लिए क्या करें?
देखिए, पहली जो आपने बात इरशाद फरमाई है उसके हवाले से मैं अर्ज करूंगा कि एक होता है हम कहीं ऑन ग्राउंड प्रोग्राम कर रहे होते हैं, उसमें तो हम नमाज का जमात का इन सब चीजों को देख लेते हैं। ये जो ऑनलाइन प्रोग्राम होते हैं ना, उसमें मुख्तलिफ शहरों में नमाज के औकात जुदा होते हैं, तो उस हिसाब से होता है। फिर बाज़ लोगों को, यानी जो इस तरह के शहर हैं जहाँ पर चीज़ें पहले हो जाती हैं, वहाँ लोग सोना चाहते हैं या खाना खाना चाहते हैं, तो मैनेजमेंट ने ये फैसला किया था और इन सारी चीज़ों को देख के ही उन्होंने ये फैसला किया होगा। तो एक तो ये पहली बात तो ये, दूसरी ये कि जो बात आपने फरमाई है कि हमें अल्लाह का खौफ पैदा नहीं होता, यही आपका सवाल है ना कि नमाजें पढ़ के अल्लाह का खौफ पैदा नहीं होता। मैं अगर गलत कह रहा हूँ तो मुझे करेक्शन कर दें। दूसरा सवाल,
नहीं नहीं बिल्कुल, ये कि अल्लाह का खौफ और अल्लाह की मोहब्बत सिर्फ रमजानों तक ही रहती है, फिर वो आहिस्ता आहिस्ता खत्म हो जाती है, बस वो नमाजों तक ही सिलसिला रहता है, वो एक खुशू खुजू और वो जो एक शौक होता है ना रमजान का, वो रमजान के बाद पता नहीं क्यों मुझमें, मैं अपनी बात कर रहा हूँ, जरा कम हो जाता है।
ये देखिए, एक तो बिल्कुल नेचुरल भी है, उसकी वजह ये है कि इस महीने में खुसूसी इंतजाम किया जाता है, यानी वो जो हुजूर ने बात बयान की है ना कि शयातीन को बंद कर दिया जाता है, तो शयातीन की बड़ी इंटरवेंशन होती है और वो मुस्तकिल फाल भी होते हैं, शयातीन जिन वसवसा अंगेजी कर रहे होते हैं तो उनको बंद किया जाता है, तो उससे ओवरऑल बहुत फर्क पड़ता है, यानी एक नफ्सियात है, इंसान की नफ्सियात के ऊपर असर पड़ता है। तो ये हमारे पास मौका होता है कि इस रमजान में हम अपने अंदर का जो शैतान है उस पर काबू पा लें, यानी वो अकेला रह जाता है हमारे मुकाबले में, और रोज़ा रखवा के उसको कमज़ोर भी कर दिया जाता है, जिसे नफ्स कहते हैं। तो हम अगर स्पिरिट के साथ, जो मैंने आज बयान की बहुत तफसील के साथ, आप चूँकि लेट आए तो आपको स्पिरिट नहीं सुन सके, अगर 720 घंटे उसी स्पिरिट के बारे में सोचते रहेंगे जो मैंने बयान किया आज बहुत तफसील से, रिकॉर्डिंग मेरे ख्याल में अवेलेबल हो जाएगी जल्दी, तो आप सुन लीजिएगा, तो उसका नतीजा ये निकलेगा कि कुछ ना कुछ तो ज़ाहिर है कि कमी आएगी, इसलिए कि वो एक तो नेचुरल भी है, नफ्सियाती जैसा कि मैंने अर्ज़ किया, रूहानी मामलात भी चेंज होते हैं, उसके साथ ज़ाहिर है कि मामूलात भी बदलते हैं, ये सारी चीज़ों की वजह से कुछ ना कुछ तो कम होगा, लेकिन ऐसा नहीं होगा कि गोया कि एक मौसमी चीज़ थी और मौसम ख़त्म हुआ तो वो रुख्सत हो गई, नहीं ऐसा नहीं होगा, बल्कि वो इंसान की शख्सियत का मुस्तकिल हिस्सा बन जाएगा। थोड़ा कम होना ये नेचुरल है, इससे घबराना नहीं चाहिए। बाकी ये कि अल्लाह का खौफ और शौक, तो ये तो हर नमाज का मौजू है, इसके लिए तो अभी मैंने नमाज बड़ी तफसील के साथ पढ़ाई है, उसको आप लेक्चर सुने, नमाज जिस वक्त अपनी स्प्रिट के साथ आदमी समझ लेगा, यानी जिस तरह मैंने रोजे की पूरी स्प्रिट समझाई है, नमाज की भी एक स्प्रिट है, और नमाज के बारे में तो खुद कुरान मजीद ने बहुत तफसील से मौजू बनाकर उसको बयान किया है। अल्लाह ताला ये बात बयान करते हैं कि नमाज का जो मकसद है खुदा की याद है, हज़रत मूसा को जो बात कही गई थी कि अकम सलात लिज़िक्री, और फिर जो सूरह अनकबूत में बात कही गई है कि इन सलात तन्हा अनिल फ़हशाई वल मुनकर, तो ये क्या चीज़ है, ये बताती है कि नमाज इंसान में खुदा की याद पैदा करती है, खुदा की हुजूरी में जीने का एहसास पैदा करती है। नमाज में जिस वक्त ये एहसास पैदा होता है तो ज़ाहिर रग़बत भी होगी, शौक भी होगा। प्रॉब्लम ये होता है कि हमारी नमाज हमें समझ में नहीं आती, जब समझ में नहीं आएगी तो आगे फिर कोई नतीजे निकलेगा ही नहीं, हमें पता ही नहीं कि अल्लाह ताला क्या कह रहे हैं। यानी एक सादा सी मिसाल देखें ना, ये जो हम एक जुमला कहते हैं बार बार, इस दिन सिरातल मुस्तकीम, ये अल्लाह सीधा रास्ता दिखा, आदमी एक लम्हे के लिए गौर कर ले कि वो नमाज में हर रकत में एक जुमला दोहरा रहा, सीधा रास्ता दिखा, तो सलाम फिरने के बाद क्या हम किसी टेढ़े रास्ते की तरफ जाने का सोचेंगे? यानी अल्लाह ताला तो हिदायत देंगे, यकीनन देंगे, लेकिन हम अपने आप से सवाल करेंगे ना कि अभी तो मैं सीधा रास्ता मांग के आया हूँ मस्जिद में या नमाज में, और मुसल्ले से उठते ही मैं टेढ़े रास्ते की तरफ चले जाऊंगा, ये हो नहीं सकता। स्पिरिट नहीं है, शऊर नहीं है, एहसास नहीं है, हकीकत नहीं है, मकसद नहीं है, ये चीज वाज़ह नहीं है। इबादात के मामले में हमारी मजहबी फिक्र ने जो सबसे बड़ा ब्लंडर किया वो ये किया कि इनमें जो शरीयत का कानून है उसके फ़िक़्ह जज़ियात में चलते चले गए, जाते चले गए, इसकी कोई ज़रूरत नहीं। और जो स्पिरिट थी, जो हकीकत थी, जो मकसद थे, जो रूह थी, वो ज़ेर बहस नहीं, तो लोगों का कसूर नहीं, लोगों को बताया नहीं जाता, बताया जाएगा तो लोग क्यों नहीं मानेंगे, इसलिए कि इंसान बहरहाल इंसान समझता है। तो नमाज को स्पिरिट के साथ पढ़िए, रोज़ा एक महीने की इबादत है, नमाज तो सारी ज़िंदगी का वजीफा, दिन में 5 दफ़ा पढ़ी जाती है, और नमाज से बड़ी तस्कीर कोई नहीं। इसीलिए कहा गया ना, फवाहिश से क्यों रोकती है, मुनकर से क्यों रोकती है, इसलिए रोकती है कि आदमी सोचता है कि मैं अभी क्या कह के आया हूँ थोड़ी देर पहले, यानी अभी मैं अल्लाह ताला से हिदायत मांग के आया हूँ, उठते के साथ ही मैं मुनकर में जाऊँगा, झूठ बोलूँगा, बदहदी करूँगा, वादा खिलाफी करूँगा, जुल्म करूँगा, ज्यादती करूँगा। इंसान अगर अपने होश व हवास में है तो ये नहीं करेगा, हो सकता उसके बाद गलती नहीं रुकती, गलती तो होती रहेगी, गलती मसला नहीं होती, गफलत और सरकशी नहीं रह सकती, ये दो चीजें मसला, गफलत और सरकशी नहीं रह सकती।
जी सलीम शहजाद साहब, आप अपना सवाल पूछ लीजिए प्लीज।
अस्सलाम वालेकुम डॉक्टर साहब।
वालेकुम
सलाम। हाँ, मैंने पूछना यह था कि रमजान शरीफ में नवाफिल पढ़ते हुए हम मोबाइल पे ऑडियो कुरान लगा लें और उसके साथ अगर उर्दू ट्रांसलेशन भी सुनते रहें तो इसमें कोई हर्ज तो नहीं है?
ये नवाफिल में इस तरह कर लें, क्योंकि जब तवील रखते आप पढ़ेंगे तो आमतौर पर लोगों को इतना कुरान याद ही नहीं होता, क्या करेंगे फिर लोग, एक तरीका ये है कि इस तरह कुरान सुने।
जी आपका और कोई सवाल है? तो सर ये कमेंट बॉक्स में एक सवाल आया है, नियाज मोहम्मद साहब है, वो कह रहे हैं कि रोजगार के लिए सऊदी अरब में रहता हूँ और ड्यूटी टाइम ज्यादा है, तो रमजान को कैसे मुफीद बनाऊं, क्या ऐसा क्या करूं मैं?
देखिए ये जो तफक्कुर वाली इबादत मैंने बयान की है ना, ये तो 24 घंटे हो सकती है सिवाय सोते वक्त, यानी सोने के अलावा आप कुछ भी कर रहे हो, ये हो सकती है, आप ऑफिस में काम कर रहे हो, आप बाहर फैक्ट्री में काम कर रहे हों, आप दुकान पे बैठे हुए हों, आप वो ये काम कर सकते हैं, हर वक्त कर सकते हैं, हर चीज़ में आप खुदा की याद का कोई पहलू निकाल सकते हैं, उसकी कोई नियमत निकाल सकते हैं। मिसाल के तौर पर हाथ से अगर आप गिलास उठा रहे हैं तो सोचिए कि मेरी अगर हाथ की ये 5 उंगलियां गिर जाएं तो आप अंदाज़ा कीजिए ये गिलास उठाना कितनी मामूली सी चीज़ है, ये दिन में हम पता नहीं कितनी दफ़ा करते हैं, ये नामुमकिन हो जाएगा, हम दरवाज़ा हैंडल नहीं खोल सकते, इस कमरे से मैं बाहर नहीं निकल सकता, ये अगर हाथों के उंगलियां गिर जाए तो गौर व फिक्र की आदत, तफक्कुर की आदत। मैंने तो वही इबादत बयान की है कि इसमें इसमें से किसी चीज़ की ज़रूरत ही नहीं, वक्त की ज़रूरत ही नहीं, इसको आप इख्तियार कीजिए, ये सबसे बड़ी इबादत है, ये इबादतों की माँ है, सारी इबादत यहीं से फूटती है, और ये वो वाहिद इबादत है जिसमें अल्लाह ताला ने ये कहा है कि 24 घंटे होनी चाहिए। अल्लज़ीने यस्कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला जुनूबिहिम, खड़े हुए, बैठे हुए और लेटे हुए, वो अल्लाह को याद करते हैं, वे तफक्करूना फ़ी ख़ल्क़ि अस्समावाति वल अर्ज़, और ज़मीन व आसमान की खलकत में गौर करते रहते हैं, ये 24 घंटे की इबादत है और ये सबसे बड़ी इबादत है, ये इबादत की माँ है, हर नेकी असल में यहीं से पैदा होती है, इसको इख्तियार कीजिए, सबसे आसान काम।
खोला नयाब साहिबा, सवाल पूछ लीजिए।
अस्सलाम वालेकुम, मेरी आवाज आ रही है?
जी जी,
वालेकुम अस्सलाम। अच्छा जी, मेरा क्वेश्चन ये है सर, आपने जैसे कि कहा कि ये महीना जो है वो लेक्चर सुनने का, और जिस तरह हमारे यहाँ इज्तमात और ये सब कुछ दौरे कुरान और ये सब कुछ चलता है तो इसका नहीं है, तो पिछले 2-3 सालों से यानी मैं भी कुरान की जब एक तालिबे इल्म हूँ तो हम इसी तरह के कुछ प्रोग्राम्स और ये सब कुछ रखते थे और ये सब कुछ करते थे। तो मतलब अगर हम इन चीजों से इन टच नहीं रहते, यानी लेक्चर्स वगैरह नहीं सुनते, तो क्या फिर ये यानी जो ईमान हुआ एहतसाबन है, तो क्या ईमान में कमी नहीं आती इन चीजों से, यानी कुरान की महफिल में बैठने से या कुरान को सीखने से या उसको रिवाइज करने से, किसी न किसी ऐसे लेक्चर को अटेंड करने से, तो ईमान में इजाफा होता है। तो अगर हम नहीं करेंगे बिलफर्ज इन चीजों में पार्टिसिपेट नहीं करते, तो फिर हम हमारे पास फिर ईमान को अपने इजाफा करने का फिर वो क्या जरिया होगा? यानी मुझे ऐसा लगता है कि फिर हम उससे और ज्यादा दूर होते चले जाते हैं। तो इसके बारे में प्लीज रहनुमाई फरमा दें।
देखिए, अगर ये आप इस तरह महसूस करती हैं तो आप बिल्कुल कर सकती हैं। मैंने कोई ममानियत नहीं की है, ना मैंने उसकी नफ़ी की है, कर सकते हैं। यानी ये कोई हुरमत की बात ही नहीं है। कुछ लोग अगर समझते हैं कि वो इतनी सेल्फ डिसिप्लिन अपने आप को नहीं कर सकते, अगर वो अपने ऊपर इतना कंट्रोल नहीं रखते, तो बिल्कुल जाके बैठ जाएं इस्तेमाल में, जहाँ पर कुरान मजीद पढ़ाया जा रहा हो, सुन लें, समझ लें, इसकी कोई ममानियत नहीं। जो बात मैं अर्ज कर रहा हूँ वो देखिए, वो बात अगर आप करना शुरू हो गए ना, तो फिर आपके अंदर एक बहुत ज़बरदस्त किस्म का सेल्फ डिसिप्लिन आएगा, और वो रमज़ान के बाद 11 महीनों में आपको खींचता रहेगा। यानी आप अपने आप को फतह कर लेंगे, आप अपने ऊपर हुक्मरानी हासिल कर लेंगे। यानी आप तन्हाई में बैठे हैं और आप गौर फिक्र कर रहे हैं, आप तन्हाई में बैठे हैं, वो जो बड़ी से बड़ी तफसीर है, आप गौर कीजिए कि वो आपके घर के लाइब्रेरी में या इंटरनेट में मौजूद है। बड़े से बड़े आलिम की किताब इस वक्त मौजूद है, आप वो पढ़ लीजिए। असल में इज्तमाईत में होता ये है कि डिस्ट्रक्शन बहुत होती है। फिर दूसरा, हमने ये देखा है कि आजकल जो लोग कुरान पढ़ाते हैं, तो प्रॉब्लम यह है कि वो कुरान कम पढ़ाते हैं, उसमें गैर मुतालिक बातें ज़्यादा करते हैं। यानी बात यहाँ से शुरू होती है, बिस्मिल्लाह रहमान रहीम, नहमद वनसल्ली अला रसूलिल करीम, उसके बाद एक आयत पढ़ी जाती है, उसके बाद हो सकता है उसका तर्जुमा भी पढ़ दिया जाए, उसके बाद जो आधे घंटे की तकरीर होती है, उसका ना कुरान से कोई ताल्लुक होता है, ना अल्लाह ताला की मर्जी से। ये है प्रॉब्लम। यानी अगर कोई कुरान पढ़ाने वाला ऐसा है जो आपको असल मैसेज की तरफ फोकस कर रहा है, तो ज़रूर कीजिए। यानी हर शख्स में, मैं समझता हूँ जो बात मैं कह रहा हूँ, हर शख्स में शायद इब्तदाई तौर पर इस काबिल ना हो, लेकिन प्रॉब्लम यह है कि हम जिस तरह के मदरसिन और मौलमीन से वाकिफ हैं, और जो कुछ हम होते हुए देख रहे हैं इस माशरे में, वो होता यह है कि ईमान और अखलाक की जो दावत है वो कहीं इधर उधर रह जाती है। गैर मुतालिक चीज़ें, मजहबी फिक्र, इररेलीवेंट गुफ्तगु, जो मुतालबात हैं ही नहीं, वो चीज़ें ज़ेर बहस आती रहती हैं, तो और कुरान मजीद से दूरी पैदा होती है। आप समझ रही हैं? ये है प्रॉब्लम। अगर आप समझती हैं कि कोई शख्स ऐसा है जो पढ़ा रखता है, इस तरह पढ़ाता है, तो आप पढ़िए, और ज़रूर सुनिए। मैं नफ़ी नहीं कर रहा, ज़ाहिर है कि मैंने भी एक दफ़ा तो पढ़ाया है कुरान, लेकिन मैंने फिर कोशिश की थी कि अपना आपको पूरा फोकस करूँ ईमान और अखलाक की दावत, तो वो मौजूद है, आप चाहें तो वो सुन लो। सब तो रिकॉर्डिंग मौजूद होती है ना, आपको घर में लेट के भी इत्मीनान के साथ सुन सकते हैं, जब फारे हों, जब सुकून से हों, जब इत्मीनान से हों, तब कर लें काम। तो ऑडियो भी अवेलेबल है, वीडियो भी अवेलेबल है, किताबें भी अवेलेबल हैं, तफासिर भी अवेलेबल हैं। उसके बावजूद भी अगर आप किसी इज्तिमा में जाना चाहती हैं, या आप जो फरमा रही हैं कि शायद आप खुद करती हैं, खुद पढ़ाती हैं, अगर खुद पढ़ाती हैं तो फिर ईमान और अखलाक की दावत को फोकस करके पढ़ाएं, फिर कुरान मजीद कुरान के मफहूम तक लोगों को महदूद रखें, और जो अल्लाह ताला कह रहे हैं उस तक अपने आप को महदूद रखें, फिर उससे फिर वो मफाहीम ना बयान करें जो वहाँ मौजूद ही ना, इसका फिर इतवा करें, तो फिर ये आपकी बहुत बड़ी खिदमत हो जाएगी, इसको ज़रूर करिए।
सर हमारा टाइम तो कंप्लीट हो चुका है, बट तीन सवाल हैं, अगर आप इजाजत दें तो ले लें हम।
जी जी जरूर
जी। रूच सलमान साहब, आप पूछ लीजिए अपना सवाल।
शुक्रिया। अस्सलाम वालेकुम सर, मुझे आपसे ये पूछना है कि लोगों में माशाल्लाह रमजान में बहुत ज्यादा शौक होता है तिलावत का भी, और अब अल्हम्दुलिल्लाह लोगों में तर्जुमे का भी बहुत शौक हो गया है, लेकिन अगर हम उनको थोड़ा सा दावत देते हैं कि जो मोटे मोटे अहकाम हैं उसका खुलासा पढ़ लिया जाए या सुन लिया जाए, तो उनका रुझान इस तरफ नहीं होता, उनका सिर्फ ये होता है कि मतलब ज्यादा से ज्यादा क्वान्टिटी की तरफ होता है, क्वालिटी की तरफ नहीं होता। तो क्या उनको इस किस तरह उनको इस बात पे समझाया जाए कि वैसे तो हम थोड़ा थोड़ा कुरान पूरे साल में पढ़ रहे होते हैं, लेकिन ये रमजान का मौका ऐसा होता है कि ज्यादा से ज्यादा हम बाज़ोकात एक एक सिपारे की भी तर्जुमा सुन लेते हैं, जिस तरह बहन ने अभी मुझसे पहले बताया कि दौरे कुरान होते हैं, लोग बहुत इंटरेस्ट से आते हैं, तो जो समझने की बात है ना, क्योंकि बहुत सारे कुरान में मुहकमात हैं, बहुत मुतशाबिहात हैं, तो मुतशाबिहात को भी थोड़ा सा तो समझना पड़ता है, तो लोग उस तरफ नहीं आना चाह रहे होते हैं। तो आप प्लीज ऐसी कोई की पॉइंट बता दीजिए कि जिससे हम उनको समझा सके, इस तरफ तवज्जा दिला सके। जजाकल्लाह खैर।
देखिए, कुरान मजीद हिदायत है, और जैसे कि मैंने जहाँ से लेक्चर शुरू किया था कि हिदायत जो होती है, इल्म नाफे जो होता है, वो असल में कुछ मुतय्यन सवालात हैं, उनके जवाब ढूंढना है। तो कुरान मजीद जिस वक्त पढ़ा जाए तो उसमें फोकस इस पे होना जाना चाहिए कि क्या चीज़ें हैं, जैसे कि मैंने तलखीस की ना कुरान मजीद की, कि वो मंजिल क्या बता रहा है, जन्नत की मंजिल, और उसके बीच में जो खाई आती है जहन्नम की, उससे बचना, इस पे फोकस कर रहा है कुरान मजीद। तो लोगों को तवज्जो दिलाएं कि अगर आप चाहे पूरा तर्जुमा ही पढ़ना है, जरूर पढ़ें, लेकिन लेके क्या जा रहे हैं, आपके जहन में ये बात राशिक हो गई है कि असल में जन्नत में जाना और जहन्नम से बचना, यही असल हदफ है। फिर इसका तरीका कार क्या है, पढ़ लीजिए आप पूरा कुरान, लेकिन जो तरीका कार है, जो डूज एंड डोंट्स हैं कि आपको अजगर हो गए, असल में तो उन पे बात करेंगे ना अल्लाह ताला, आपसे कुरान मजीद नहीं सुनेंगे कयामत के दिन। पूरे कुरान में कुरान पढ़ने का हुक्म कहीं पे नहीं है, कुरान किताब हिदायत है, कुरान पढ़ के हिदायत पानी है। तो डूज एंड डोंट समझे कुरान मजीद के, कुरान मजीद मुतय्यन तौर पे बताता है। मैंने जैसा कि अर्ज किया, वो कुरान का मतलब इंसान में मैंने जमा भी कर दिया, इन चीज़ों को पढ़ाया भी है कि डूज एंड डोंट्स क्या हैं, वो आपको अजबर हो जाए, वो आपकी जिंदगी बन जाए, आप उनकी रोशनी में अपना एहतसाब करते रहें। और फिर जो आयात हैं दीगर, असल में वो उनका क्या रोल होता है, वो इजाफा ईमान का सबब है। मिसाल के तौर पर जब कुरान मजीद ये बताता है सूरह रूम में कि ये जो रूमी हैं करीब की जमीन में मगलूब हो गए हैं और अनकरीब ये गालिब आएंगे, तो ये कोई तारीखी वाकया नहीं है, ये सरसरी तौर पर आगे बढ़ जाने की चीज़ नहीं है, खुदा की निशानी है कि जिस खुदा ने अपने अल्फाज को इस दुनिया में पूरा किया, वो आखरत के वादों को क्यों पूरा नहीं करेगा। आप वो आयतें पढ़िए, वहां पर अल्फाज हैं बाद अल्लाह, ये अल्लाह का वादा है, तो दुनिया में उसने जो वादा किया वो पूरा कर दिया, तो आखरत के वादे पूरे क्यों नहीं करेगा। तो ये बाकी जो कुरान है, यानी कुरान या तो हिदायत है डूज एंड डोंट्स की शक्ल में, बाकी जो है वो इस्तदलाल है, दलील है। और उस दलील में सबसे स्ट्रांग दलील यही है जो मैंने सामने रख दी कि भाई कुरान मजीद पढ़कर आपको ये पता चलना चाहिए कि जिस खुदा ने अपनी सारी बातें, यानी कुरान क्या है, सहीफ़ा रिसालत है ना, हुजूर और उनके मुखातबीन के बीच में गुफ्तगू हो रही है, इस चैलेंज के साथ हो रही है कि नबी जब जाएंगे इस दुनिया से, रसूल जब जाएंगे, तो उससे पहले गालिब हो चुके होंगे, तो इजाफा ईमान होना चाहिए। तो लोगों को आप बताइए, मुतय्यन तौर पर उनके सामने बात रखिए कि भाई इजाफा ईमान की क्या बात है जो आपने कुरान से ली, नंबर वन। नंबर टू, डूज एंड डोंट्स में से क्या लिया आपने, अपनी मंजिल को समझा, रास्ते को समझा, जो डूज एंड डोंट्स हैं, और फिर ईमान में इजाफा, क्योंकि ईमान क्या होता है, मोटिवेशन, इससे आदमी आगे बढ़ता है। तो ये सवाल करें, लोगों को इससे ना रोकें कि कुरान लोग पूरा ना पढ़े, अगर किसी शख्स को शौक है तो पढ़ देने, उसे जरूर पढ़े, लेकिन वो लेके क्या उठ रहा है, लेके क्या जा रहा है, जिसे कहते हैं ना कि टेक होम क्या है, क्या वो चीज है जो अपने एट द एंड ऑफ द डे हासिल कर रहा है, इस पर तवज्जो दिलाएं, उसके बाद इंशाल्लाह ये कुरान पढ़ना बहुत मुफीद है।
जी तारिक जवेद साहब, आप पूछ लीजिए अपना सवाल प्लीज।
जी अस्सलाम वालेकुम। जी मेरा सवाल ये है कि रोजे में एक एक बहुत अच्छी चीज आप कर सकते हैं कि अपनी नमाजों को बेहतर से बेहतर कर लें, तो उस सिलसिले में मेरा सवाल यह है कि आपका एक कोर्स भी चल रहा है नमाज का, और आपने उसमें कुछ ऑप्शनल अजकार बताए हैं, तो क्या ये इंसान करे कि उनको लिख लिया जाए और उनका उर्दू तर्जमा भी लिख लिया जाए, तो एक पेपर पर रख के प्रिंट लेके उसको नमाज में पेपर से पढ़ लिया जाए, तो ये ठीक रहेगा?
जी बिल्कुल, ये बहुत अच्छा काम है, यानी इससे आइडियल कोई मौका नहीं हो सकता रमजान से कि आप ये काम करें, बल्कि ये भी एक काम किया जा सकता है फारिग वक्त में कि आप वो दुआएं, हुजूर की दुआएं याद करें, तो ये भी हो सकता है। और ये भी हो सकता है कि आप सामने वो अस्कार, लिखने की जरूरत नहीं है, सब कुछ मौजूद है, मैंने जहाँ पर ये पढ़ाया है वहां पर जो इसका सोर्स है मैंने बता दिया कि ये जो मीजान किताब है وہ سورس سے نکلی اور وہاں یہ ساری دعائیں موجود ہیں، وہ ہمیں ترجمے میں موجود ہیں اور وہ انٹرنیٹ پہ فری موجود ہے، اس کا پرنٹ آؤٹ ویسے نکل ہی آئے گا. تو آپ اپنے سامنے میں رکھ لیں، پرنٹ آؤٹ نکالیں اور اس کو. ہر مسئلہ اس میں یہ ہوتا ہے کہ سجدے کی دعائیں ظاہری بات آدمی اس وقت سامنے دیکھ نہیں سکتا، لیکن جو قعدے کی دعائیں ہیں وہ آپ پڑھ سکتے ہیں، جو قیام کی دعائیں ہیں وہ بھی آپ پڑھ سکتے ہیں. رکوع اور سجدے میں ظاہر ہے کہ وہ مشکل ہوگی، تو اس میں آپ ترجمہ پڑھ لیجیے. یہ خدا سے زندہ تعلق پیدا کرنا ہے نا، تو مطلب ہمارا کیا خیال ہے اللہ تعالیٰ کو عربی آتی ہے اور کوئی دوسری زبان نہیں آتی؟ یہ دعائیں حضور نے اپنی مادری زبان میں پڑھی، تو جو ہماری مادری زبان ہے اس میں ہم پڑھ لیں. البتہ یہ بات ہے حضور کی دعائیں بڑی بے مثل ہوتی ہیں، حضور جیسا جمال، حضور جیسا کمال، وہ ہم مر بھی جائیں ہزار دفعہ پیدا بھی ہو جائیں تو کر نہیں سکتے اپنے اندر اس چیز، اس میں اس پہلو سے بڑی گرما ہوتی. لیکن
مجھے بھی سمجھ آئی تھی کہ آپ نے کچھ ایسا بھی بتایا تھا ان لیکچرز میں کہ اگر آپ اپنی زبان میں پڑھ لیں اور آپ کو زیادہ بہتر سمجھ آ جاتی ہے تو بہتر ہے کہ اپنی نماز میں اپنی زبان میں پڑھ لیں.
جی اپنی نماز، دیکھیے اپنی زبان میں پڑھنے سے جو تعلق پیدا ہوتا ہے نا، آپ تصور کیجئے یہ پورا لیکچر میں عربی میں دے دیتا تو اس کے بعد کیا ہوتا؟ بیشتر لوگ تو چلے جاتے، جو باقی رہتے وہ جمائیاں لیتے رہتے.
جی بہت شکریہ، تھینک یو.
معاملہ کرتے وقت بھی ہمیں ملبوز رکھنا چاہیے.
جی 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 بہت شکریہ.
آج میں ہم اللہ تعالیٰ سے ملاقات کرنے گئے نا، ملنے گئے ہیں. اچھا ملنے گئے ہیں تو ان کی تو ہمیں سمجھ میں نہیں آتی، اس لیے کہ عربی ہمیں نہیں آتی، قرآن ہمیں سمجھ میں نہیں آتا. اب جب اپنی بولنے جاتے ہیں تو وہاں پابندی لگا دی گئی ہے کہ کچھ الفاظ کے علاوہ بول نہیں سکتے، اچھا وہ بھی ہمیں سمجھ میں نہیں آتے، تو نماز ہماری بالکل بے فائدہ رہتی ہے. آپ دیکھیں نا نماز میں لوگ بیسک شکایت کیا کرتے ہیں، خیال آتے رہتے ہیں. ادھر ہم اللہ اکبر کہتے ہیں، اس کے بعد جو ذہن کام کرتا ہے السلام علیکم ورحمۃ اللہ کے بعد ذہن کام کرتا ہے کہ اچھا ہو کیا رہا تھا، ورنہ ایک آٹو موڈ پہ ذہن چلا جاتا ہے اور کچھ یاد ہی نہیں رہتا. دنیا بھر کے خیالات نماز میں آ جاتے ہیں. کیوں آتے ہیں؟ اس کی وجہ یہ ہے کہ ہم جو کام کر رہے ہیں اس میں تو خیالات نہ آنا حیرت کی بات ہے. یعنی حیرت اس شخص کے اوپر ہوگی جسے خیال نہ آئے نماز کے اندر، اس لیے کہ اس کو کچھ سمجھ میں تو آ نہیں رہا، وہ تو ایک رٹی رٹائی بات کر رہا ہے، اس کا نتیجہ تو یہ نکلنا.
سر آپ کا بہت شکریہ، آپ نے اتنا ٹائم دیا ہمیں، اور آپ سب لوگوں کا بھی بہت شکریہ.
لوگوں کا شکریہ، میری طرف سے آپ نے موقع دیجیے کہ میں ان سب کا شکریہ ادا کروں. ان سب نے تحمل سے میری گفتگو سنی اور بہت اچھے سوالات کیے. مجھے اس بات کی خوشی ہے کہ بہت اچھے سوالات تھے، بہت ریلیونٹ سوالات تھے اور بہت مفید سوالات تھے، اور مجھے اس سے محسوس ہوا کہ میری یہ طالب علمانہ گفتگو کچھ نہ کچھ مفید رہی ہے. اور آپ کا بہت شکریہ کمل، آپ نے اس طرح پورے عرصے میں کوآرڈینیشن کیا ہے، آخری وقت تک مجھے یاد دلاتی نہیں ہے اور میری ڈانٹ ڈپٹ بھی برداشت کی حوصلے سے، اس کے لیے میں آپ کا بے حد شکر گزار.
شکریہ سر، آپ کا بہت بہت شکریہ. اللہ ہم سب کو ہدایت پر قائم رکھے، اور ہم انشاءاللہ دوبارہ جلد ملیں گے. تب تک کہ اللہ حافظ سب کو.
السلام علیکم.